नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 17 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आर्थिक वर्ष 2074-75 को नीति तथा कार्यक्रम संसदबाट पारित। चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर झण्डै 7% बढ्ने अनुमान।
प्रधान न्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव अब अघि नबढ्ने, प्रस्तावलाई रोक्न संसद सचिवालयमा प्रस्तावकको निवेदन।
तराई मधेस द्रुतमार्गको दोस्रो पल्ट शिलान्यास, सेनाले 1,12,00,000,000 रूपियाँको लागतमा द्रुतमार्ग बनाउने।
भारतमा पहिलो पटक जिका भाइरसको संक्रमण भेटियो, जिकाको संक्रमण अरूमा पनि फैलन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी।
र ललित स्मृति फुटबलमा लुम्बिनी र संकटा विजयी।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ। आज बसेको संसद बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। निर्वाचन आचार संहिताका कारण पुरानै आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले 11 गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले राजीनामा दिए पनि सरकार काम चलाउ नभएको जिकिर गर्नुभयो। देशको अवस्थाका कारण आफूले राजीनामा दिएर नीति तथा कार्यक्रम ल्याए पनि यसलाई नियमित जस्तै लिनुपर्ने जिकिर गर्नुभयो। दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित भएको दावी पनि गर्नुभयो। मधेस केन्द्रित दललाई पनि विश्वासमा लिने गरी काम गरेकाले चुनावमा कुनै अन्यल नरहेको प्रधानमन्त्रीको भनाइ छ। आफ्नो प्रधानमन्त्री कालको 10 महिनामा भएको कामको मूल्याङ्कन इतिहासले गर्ने उहाँले बताउनुभयो। आफ्नो नेतृत्वमा चुनाव भएको र देशले निकास पाएकाले विपक्षीले पनि आफूलाई धन्यवाद दिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ। आफूले एमालेलाई जित्ने अवसर बनाइदिएको दावी पनि प्रधानमन्त्री प्रचण्डले गर्नुभयो। देशको आर्थिक अवस्था सुधार भएको र दुवै छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम भएको, देशको आर्थिक अवस्थामा उल्लेख्य सुधार आएको प्रधानमन्त्रीको भनाइ छ। आज पारित भएको नीति तथा कार्यक्रमका आधारमा सरकारले भोलि संसदमा आगामी आर्थिक वर्ष 2074-75 बजेट पेश गर्दैछ। अर्थ मन्त्रालय स्रोतका अनुसार बजेट 12,50,00,000,000,000,000 रहनेछ।
सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर झण्डै 7% बढ्ने अनुमान गरेको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2073-74 आर्थिक सर्वेक्षण अनुसार आर्थिक वृद्धि दर 6.94% बढ्ने अनुमान गरिएको हो। अनुकूल मौसमका कारण कृषि उत्पादनमा भएको वृद्धि, पूँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधार लगायतले अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको सरकारले जनाएको छ। यस्तै कृषि क्षेत्र 5.29% तथा गैर कृषि क्षेत्र 7.74% बढ्ने अनुमान सरकारको छ। यस्तै कुल वस्तु निर्यात 12.8% बढेर 48,22,00,000,000,000 तथा कुल वस्तु आयात 44.2% बढेर 6,28,56,00,000,000,000 रूपियाँ पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ। कुल विदेशी विनिमय सञ्चित 2073 असार मसान्तको तुलनामा 3.4% बढेर 10,74,27,00,000,000,000 रूपियाँ पुगेको छ। यसले झण्डै 12 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख गरिएको छ।
प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाभियोग प्रस्ताव प्रस्तावकले अघि नबढ़ाउन निवेदन दिएका छन्। महाभियोग प्रस्तावक कांग्रेसका मीन विश्वकर्माले प्रस्ताव अघि नबढ़ाउन आग्रह गर्नुभएको हो। तीन दलबीच प्रस्ताव फिर्ता लिने सहमति भए पनि प्रस्तावक विश्वकर्माले अघि नबढ़ाउन मात्र आग्रह गर्नुभएको छ। छलफलका लागि संसदमा प्रस्ताव पेश गर्ने कोशिश भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण सम्भव हुन सकेको थिएन। सत्तारूढ़ कांग्रेस र माओवादी केन्द्रका 249 सांसदले वैशाख 17 गते प्रधान न्यायाधीश कार्की विरूद्ध महाभियोग दर्ता गरेका थिए। महाभियोग विरूद्ध परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले नै प्रस्ताव अघि नबढ़ाउन र कार्कीलाई काममा फर्किन अन्तरिम आदेश दिएको थियो।
राष्ट्रिय गौरवको आयोजना तराई मधेस द्रुत मार्ग अर्थात फास्ट ट्र्याकको शिलान्यास भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 12 निजगढ़मा एक समारोहका बीच द्रुत मार्गको शिलान्यास गर्नुभयो। शिलान्यास स्थलमा 7 फिट अग्लो स्तम्भ निर्माण गरिएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्गको 13 किलोमिटर भन्ने ठाउँबाट काठमाडौँसम्म बन्न लागेको फास्ट ट्र्याकको लम्बाई 76.4 किलोमिटर छ। नेपाली सेनाले 1,12,00,000,000 रूपियाँको लागतमा द्रुतमार्ग बनाउन लागेको हो। यो फास्ट ट्र्याकको शिलान्यास भएको आज दोस्रो पटक हो। यसअघि 6 वर्ष अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छेदारले पनि यसको शिलान्यास गर्नुभएको थियो।
धादिङको नीलकण्ठ नगरपालिका 11 भकारे खोल्लामा बस दुर्घटना हुँदा कम्तीमा 3 जनाको ज्यान गएको छ। भर्खरै प्राप्त समाचार अनुसार त्रिपुरेश्वर बोर्डिङ स्कूलको G1-3805 नम्बरको बस सड़कबाट खसेर दुर्घटना हुँदा 3 जनाको ज्यान गएको प्रत्यक्षदर्शी कुबेर धरेलले जानकारी दिनुभयो। धादिङ बेसीबाट खरीतिर जाने नियमित रूटको गाड़ी बिग्रिएपछि बोर्डिङ स्कूलको बसलाई बोलाएर यात्रु चढ़ाइएको थियो। दुर्घटनामा अरू केही घाइते भएका छन्। अहिले प्रहरी घटनास्थलमा पुगेको छ र घाइतेको उद्धार भइरहेको छ।
विकासको पहल चुनावी चहल पहल।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी गेवालीको अग्रता कायमै छ। तर मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा उहाँको अग्रता घटिरहेको छ। अन्तिम 2 वडाको मतगणना चलिरहँदा गेवाली नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल भन्दा 764 मतले मात्रै अघि हुनुहुन्छ। अहिलेसम्म गेवालीले 41,201 मत ल्याउनु भएको छ भने दाहालले 40,437 मत प्राप्त गर्नुभएको छ। अहिले 19 नम्बर वडाको मतगणना भइरहेको छ। भरतपुरको उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ। उहाँ नेकपा एमालेकी उम्मेद्वार दिव्य आचार्य भन्दा 6,500 मतले अघि हुनुहुन्छ।
यसैबीच काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित विद्यासुन्दर साक्यले आफूले मतदाताको आशा विश्वास र भरोसालाई मर्न नदिने बताउनु भएको छ। आज काठमाडौँको मेयरमा विजयी भएपछि विज्ञप्ति निकालेर उहाँले आशा विश्वास र भरोसाका साथ दिइएको गहन जिम्मेवारी पूरा गर्न दिनरात नभनी खट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साक्यले आफूलाई मतदान गर्ने र समर्थन गर्नेलाई पनि धन्यवाद दिनुभएको छ। आज बिहान सकिएको मतगणनामा साक्य मेयरमा निर्वाचित हुनुभएको हो। काठमाडौँको उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्की विजयी हुनुभएको छ। काठमाडौँका नवनिर्वाचित मेयरको अबको योजना बारेको रिपोर्ट केही बेरमा प्रस्तुत गर्नेछौं।
यस्तै पोखरा लेखनाथ महानगरपालिकाले वृद्ध भत्ता 10% बढ़ाएको छ। नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दै वृद्ध भत्ता 10% बढ़ाउने निर्णय गरेको हो। आगामी साउन 1 गतेदेखि लागू हुने गरी वृद्ध भत्ता वृद्धि गर्ने निर्णयमा महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जीशी र उपमेयर मंजु कुमारी गुरूङले हस्ताक्षर गर्नुभएको छ। त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय र वडाबाट दिइने सेवामा 10 दिनभित्रै सुधार गर्ने, महानगरपालिकालाई महिला हिंसा मुक्त बनाउने उद्देश्यले महानगरपालिकाको कार्यालयमा नै महिला हिंसा सम्बन्धमा निशुल्क परामर्श कक्षको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।
स्थानीय तहको दोस्रो चरणको चुनाव हुने जिल्लामा जेठ 28 गतेदेखि मतदाता परिचय पत्र वितरण गरिने भएको छ। आयोगले 3 दिन मतदातालाई परिचय पत्र वितरण गरिने व्यवस्था गरिएको भन्दै आफूले मतदान गर्ने केन्द्रमा उपस्थित भई मतदाता परिचय पत्र लिन आग्रह गरेको छ। यस्तै आफै उपस्थित हुन नसके परिवारका सदस्यले परिचय पत्र लिन सक्ने व्यवस्था गरिएको छ। आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रमा परिचय पत्र लिन आउने मतदातालाई सही तरिकाले मतदान गर्ने तरिका सिकाउने तयारी गरेको छ। यसका लागि नमूना मतपत्र मतपत्रको व्यवस्था गरिएको र नमूना मतपत्रमा नै मत संकेत गर्ने तरिका सिकाइनेछ। मतदातालाई सक्कली मतपत्रका बारेमा समेत जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्र समेत अवलोकनका लागि राखिनेछ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम संसदबाट पारित, चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर झण्डै 7% बढ़ने अनुमान, प्रधान न्यायाधीश कार्कीमाथिको महाभियोग प्रस्ताव अब अघि नबढ़ने लगायतका खबर प्रस्तुत
गर्यौं। दुई हप्ता लामो पट्टियार लाग्दो मतगणनासँगै देशकै जेठो काठमाडौँ महानगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको छ। 15 वर्षसम्म स्थानीय जनप्रतिनिधि नहुँदा अस्तव्यस्त बनेको काठमाडौँको मुहार अब फेरिने धेरैले आशा गरेका छन्। नागरिकको आशा पूरा गर्न निर्वाचित जनप्रतिनिधिको योजना चाहिँ के छन् त? प्रकाश ढकालको रिपोर्ट।
सूर्य निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी एमाले राजनीतिक दलका उम्मेद्वार श्री विद्या सुन्दर
काठमाडौँका मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीको यो घोषणासँगै काठमाडौँ महानगरपालिकाले लामो समयपछि नेतृत्व पाएको छ। जनप्रतिनिधि चयन भएपछि अब काठमाडौँको मुहार फेरिएला कि भन्ने यहाँका बासिन्दाको आश छ। धुलो धुवाँ, ट्राफिक जाम, खाने पानीको हाहाकार, खाल्डाखुल्लीले भरिएका सड़क, फोहोर मैला जस्ता सामान्य समस्यामै काठमाडौँ रूमलिएको छ। अब दीर्घकालीन योजना बनाएर व्यवस्थित शहर बनाउने जिम्मेवारी नवनिर्वाचित मेयर, उपमेयर तथा अन्य प्रतिनिधिहरूको काँधमा आइपरेको छ। यो जिम्मेवारी पूरा गर्ने योजना के छन् त? काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्या सुन्दर साक्य।
चुनाव अगाडि जुन प्रतिबद्ध जनाएका थियौं अब त्यो सबै पूरा गर्ने तर्फ हामी अगाडि बढ्छौं। त्यसकारण हामी क्रमिक रूपमा त्यसमा अहिले एउटा सुन्दर महानगर बनाउने, एउटा समृद्ध महानगर बनाउने, सुरक्षित र जीवन्त महानगर बनाउने तर्फ हामी क्रमिक रूपमा अगाडि बढ्छौँ। अघिसम्म म नेकपा एमालेको उम्मेद्वार, एमालेको प्रतिनिधि, अब सिङ्गो महानगरवासीको प्रतिनिधि, त्यसकारण अब काम गर्ने शैली अलिक फरक हुन्छ।
परिणामका हिसाबले काठमाडौँ महानगरपालिकामा एउटै पार्टीको वर्चस्व कायम हुन सकेन। मेयर एमाले जिते पनि उपमेयर सहित 14 वडामा नेपाली कांग्रेसका उम्मेद्वारले नागरिकको विश्वास जितेका छन्। उस्तै एजेण्डा लिएर चुनावी मैदानमा होमिए पनि मतदाताले एमालेलाई बढ़ी पत्याएका छन्। तर पनि समृद्ध शहर बनाउन सहकारी गरेर आफूहरू अगाडि बढ्ने बताउनुहुन्छ कांग्रेसका तर्फबाट उपमेयर जित्नुभएकी हरिप्रभा खड्की।
यहाँको योजनाहरूलाई अगाडि बढाउँदै सर्वप्रथम मैले शपथ ग्रहण गरेकै भोलिपल्ट चाहिँ म यो धुलो धुवा रहित हराभरा महानगरपालिकाको योजना मेरो बनाउने छ। समन्वय सबै अब आफ्नो पार्टी यहाँ सबै पार्टीकाहरू पनि जितेर आएको छ। सबै मिलेर हामी विकास गरौँ भनेर अगाडि बढेको हो। त्यसकारण हामी दुईटै समन्वय गरेर विकास निर्माणमा अगाडि बढ्छौँ।
नागरिकका सामान्य जीवनयापनमा प्रभाव पार्ने विषय मात्र होइन, विश्वका आधुनिक शहरमा भएका विकासका मोडेल पनि ल्याउने प्रतिबद्धता निर्वाचित प्रतिनिधिहरूले व्यक्त गरेका छन्। एमाले कांग्रेस जस्ता स्थापित राजनीतिक दललाई मात्र नभई काठमाडौँका मतदाताले वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेका विवेकशील नेपाली र साझा पार्टीलाई समेत विश्वास गरेका छन्। विवेकशील र साझा पार्टीका उम्मेद्वारले विजयनी हासिल गर्न नसके पनि धेरैलाई झस्काउने र नजरअन्दाज गर्न नसकिने गरी मतदाताले मतको भारी बोकाएका छन्। नागरिकले गरेको यो विश्वासलाई सम्मान गर्ने बताउनुहुन्छ मेयर पदमा तेस्रो स्थान हासिल गर्नुभएकी विवेकशील नेपालीकी रञ्जु दर्शना।
काठमाडौँमा प्रायोरिटी के हो त्यो प्रायोरिटी वाइज नै उहाँले अघि बढ्नुपर्छ र उहाँ 20 वर्षपछि भएको स्थानीय तह निर्वाचन भइसके पछाडि पहिलो जनप्रतिनिधि हो त्यो भएको भएर आशा सबैबाट धेरै हुन्छ। हरेक उहाँहरूले गर्ने हरेक सही कदममा हाम्रो साथ समर्थन रहन्छ भनेदेखि केही कदम डगमगाउने खालको छ भनेदेखि हामी पक्कै बाहिर बसेर खबरदारी गर्ने नै छौँ।
काठमाडौँ महानगरमा जित्नेले मात्र होइन हार्नेले पनि फूलमाला र अबिर लगाएर खुसियाली मनाएका छन्। आफूहरूले पाएको मतको सम्मान गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। लामो समयपछि बलियो मनोबल लिएर आएका प्रतिनिधिले एक आपसमा सहकार्य गर्दै मतदाताको विश्वास जितेर काम गर्न सके काठमाडौँको मुहार फेरिने पक्का छ।
काठमाडौँपछि अब लागौं लमजुङतिर। लमजुङका सबै स्थानीय तहमा जनप्रतिनिधि चयन भइसकेका छन् भने शपथ ग्रहणसँगै काम पनि थालिसकेका छन्। लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा हरेक पक्षमा पछाडि परेको अनुभव गरेका लमजुङका नागरिकमा अब जनप्रतिनिधि आएसँगै गाउँठाउँमा विकासले गति लिने आशा छ। लमजुङका उज्यालो सहकर्मी श्याम शीतल परियारको रिपोर्ट।
वर्षौंसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा गाउँठाउँमा विकासले गति लिन नसकेको, आफू जस्ता थुप्रै वृद्ध वृद्धहरूले दुःख झेल्नु परेको तितो अनुभव छ लमजुङ सुन्दरबजार नगरपालिका छका 77 वर्षे विश्वराज मिश्रसँग। धेरै चुनावमा धेरै नेतालाई भोटाले जिताउनु भएका मिश्रले उनीहरूले खासै नागरिकको हितमा काम नगरेको बताउँदै यसपालिको स्थानीय तहको चुनावमा गाउँठाउँको विकास गर्लान् नै भनेर भोट हालेको बताउनुहुन्छ। निर्वाचित भएर आएका जनप्रतिनिधिसँग उहाँको ठूलो अपेक्षा छ।
राम्रो राम्रो काम गरेर चाहिँ यहाँ सफल पारेर चाहिँ यहाँ ल्याएर चाहिँ नगरपालिकालाई चाहिँ राम्रो उद्योग देखाइदिए हुन्थ्यो, बाटो घाटो पानी पन्दहरू हामीलाई चाहिँ राम्रो चाहिँ सफल पारिदिएदेखि हुन्थ्यो भन्ने चाहिँ हामीलाई कामना लागिरहेको छ। वृद्धहरूलाई चाहिँ राम्रो सेवा गर्ने,
नगरमा खाने पानी, सड़क लगायत अरू थुप्रै विकास निर्माणका काम गर्नुका साथै महिलाको हकितमा पनि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड़ दिनुहुन्छ लमजुङ भुटुडार
जनप्रतिनिधि नभएको बेलामा यो ठाउँमा हुनपर्ने विकासका गतिविधिहरू अघि बढ्न सकेका थिएनन्। अब अवश्य पनि निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिहरूले सुन्दर बजार नगरपालिकालाई नै सुनौलो बनाउनुहुन्छ भन्ने मैले आशा गरेको छु। बाटोघाटो निर्माण अब गाउँ गाउँमा पनि अब यो कच्ची रोडको कारण मानिसहरू यता यता आउन जान अति गाह्रो छ, अब त्यो बाटोहरूलाई पनि हेरियोस् र महिलाहरूलाई अघि बढाउनको लागि शिक्षाको जरुरी भएको अनुभव
लमजुङमा रहेका सबै स्थानीय तह विकासका दृष्टिले महत्वपूर्ण मानिन्छन्। जिल्लामा रहेको जल जमिन जडीबुटीको विकास गर्न सकिए मात्रै पनि लमजुङको समृद्धि सम्भव छ। नागरिकको हितमा समर्पित भई नगरमा रहेको स्रोत साधनलाई परिचालन गर्दै नगरको मुहार फेर्ने आफ्नो योजना रहेको सुनाउनुहुन्छ जिल्लाकै महत्वपूर्ण मानिएको सुन्दरबजार नगरपालिकाका निर्वाचित मेयर जनकराज मिश्र।
यो स्रोत र सम्पदाहरूको संरक्षण, यिनीहरूको प्रबन्धन, यिनीहरूको विकास र यिनीहरूको परिचालनको बाटोमा हामी सुन्दर बजार नगरपालिकाभित्र बसोबास गर्ने मानिसहरू छौँ। यो ह्युमन रिसोर्सलाई हामीले म्यानेजमेन्ट गर्नै पर्छ। समाजमा बसोबास गर्ने जनताको सुखी जीवन निर्वाह गर्ने वातावरण सृजना गर्नु हो, यो विषय सबैभन्दा ठुलो विषय हो। हाम्रो समाजभित्र रहेको गरिबीलाई, समाजभित्र रहेको पछौटेपनलाई हामीले समाप्त गर्नुपर्छ।
आधा आकाश ढाकेका महिलाको हितमा आफू सदैव लागि पर्ने सुन्दरबजार नगरपालिकाको निर्वाचित उपप्रमुख ज्ञानु शाहको प्रतिबद्धता छ।
हामीले
सबै स्थानीय तहमा निर्वाचित पदाधिकारीले पार्टी नहेरी सबैलाई समान व्यवहार गरी अघि बढेमा गाउँ नगरको विकास हुने र नागरिकले सुख सुविधा पाउने सिंगो लमजुङवासीको भनाइ छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-01-00019।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। इस्लाम धर्मावलम्बीको मुख्य पर्व रमजान शुरू भएको छ। मुस्लिम बाहुल्य अरू देशमा हिजोदेखि नै रमजान शुरू भए पनि नेपालमा अस्ति शुक्रबार बेलुकी चन्द्रमा नदेखिएका कारण आजदेखि रमजान शुरू भएको हो। हिजरी सम्वतको 8 महिना रजबुल मुजर्रफको समाप्तिको भोलिपल्टदेखि रमजान शुरू हुने गर्छ। रमजानको महिनामा इस्लाम धर्मावलम्बीले बिहान सूर्य उदाएपछि सूर्यास्त नहुन्जेलसम्म हरेक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन्। रमजान महिनामा दिनभरिको रोजा समाप्त गर्ने बेलामा सामूहिक रूपमा बसेर खाने प्रचलन छ।
प्राथमिक शेयर निष्कासन अर्थात आईपीओमा आवेदन दिने सबै लगानीकर्ताले अब शेयर पाउने भएका छन्। धितोपत्र बोर्डले शेयर बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका 2074 जारी गर्दै सबै आवेदकलाई कम्तीमा 10 किता वा 10 को गुणनमा शेयर बाँडफाँड गर्ने व्यवस्था गरेको हो। सबै आवेदकलाई 10 किता शेयर नपुग्ने स्थितिमा आएमा भने गोला प्रथाबाट शेयर बाँडफाँड हुनेछ। यो नयाँ व्यवस्थाले साना लगानीकर्तालाई फाइदा पुग्नेछ। यस्तै अब व्यक्तिले मात्र आईपीओमा आवेदन दिन पाउनेछन्। यसअघि वित्तीय संस्था तथा बीमा कम्पनीले पनि आईपीओमा आवेदन दिन पाउने व्यवस्था थियो।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा हिजो भएको गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान दुर्घटना बारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्दरको अध्यक्षतामा 5 सदस्यीय समिति आयोग गठन गरेको हो। आयोगलाई 90 दिनको समय दिइएको छ। हिजो भएको दुर्घटनामा पाइलट पारस कुमार राई र सहचालक सृजन मानन्दरको ज्यान गएको छ। राईको हिजो तथा मानन्दरको आज ज्यान गएको हो। घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारका लागि आज काठमाडौँ ल्याइएको छ।
सरकारले पुष्परमण वाग्लेलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीको सदस्य सचिवमा नियुक्त गरेको छ। सरकारले आगामी 4 वर्षका लागि वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको हो।
नेपालगंजको धम्बोजीमा रहेको एउटा पसलमा आज बिहान आग लागि भएको छ। आग लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा 4 घण्टामा नियन्त्रणमा आएको थियो। श्रेया इन्टेरियर इण्डस्ट्रीज प्रालीमा बिहान 81 विद्युत सट भएर आग लागि भएको हो। संचालक पंकज श्रेष्ठका अनुसार पसल झण्डै
आगलागीका कारण झण्डै 1.5 करोड़ बराबरको क्षति भएको छ।
ओखलढुङ्गामा जिल्ला वन कार्यालयले 7 सड़क निर्माणमा रोक लगाएको छ। प्रारम्भिक वातावरणीय परीक्षण आईईई नगरी वन क्षेत्र हुँदै निर्माण शुरू गरिएका सड़कलाई निर्माणमा रोक लगाइएको जिल्ला वन कार्यालयका सूचना अधिकारी बेचन ठाकुरले जानकारी दिनुभयो।
आज मे 28 अर्थात अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस, महिनावारी सम्बन्धी शिक्षाद्वारा परिवर्तन हुन्छ सारा भन्ने नाराका साथ सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रम गरेर दिवस मनाएका छन्। यसैबीच कालीकोटको खाँडाचक्र नगरपालिकालाई आउँदो 5 वर्षमा छाउपडी प्रथामुक्त नगरपालिका बनाइने भएको छ। महिनावारी स्वच्छता दिवसका अवसरमा खाँडाचक्र नगरपालिकाका प्रमुख जसी प्रसाद पाण्डेले छाउपडी प्रथा अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साथै छाउपडी अन्त्य गर्न नचाहनेलाई नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा समेत रोका गर्ने बताउनु भएको छ।
लमजुङको सदरमुकाम बेसी शहरका बासिन्दाले रकम संकलन गरेर सड़क कालो पत्री गरेका छन्। बेसी शहर नगरपालिका 8 बासिन्दाले 25 लाख रूपियाँ संकलन गरेर चक्रपथ सड़क खण्ड अन्तर्गत 385 मिटर सड़क कालो पत्री गरेका हुन्।
जुम्लाका 39% महिला महिनावारी हुँदा गोठमै बस्ने गरेको खबर उज्यालो अनलाइनमा पढेर थापा यमुना ट्वीट गर्नुहुन्छ। महिनावारी जबसम्म हाम्रो समाजले श्राप होइन वरदान हो भन्ने कुरा बुझ्दैन तबसम्म महिनावारी बार्ने र गोठमा बस्ने कुसंस्कार घट्ने छैन समाजबाट।
काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी विद्यासुन्दर साकेलाई सुझाव दिँदै केपी घिमिरे फेसबुकमा लेख्नुहुन्छ, उहाँले कार्यभार सम्हालेको 100 दिनमा 101 काम गर्छु भन्नुभएको छ। त्यसैले म अहिले ताली बजाउने पक्षमा छैन, त्यो 100 दिन पर्खिनेछु। काठमाडौँलाई धुलो धुवा मुक्त बनाएर नाम जस्तै शहर पनि सुन्दर बनाउने कोशिश गर्नुहोला, सफल कार्यकालको शुभकामना।
धनुषामा प्रमुख दलहरू उम्मेद्वार छनौटको तयारीमा लागे पनि राष्ट्रिय जनता पार्टी राजपा आन्दोलनको तयारीमा रहेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, चुनावको माहौलमा सबै नागरिक चुनावका लागि तयार भइरहँदा राजपाले किन गरेको नागरिकको इच्छा विपरीत आन्दोलनका कुरा, त्यसैले अब राजपाले आन्दोलनमा गएर होइन चुनावलाई अपनाउँदै जनमत लिएर अगाडि बढ्दा राम्रो हुन्छ।
चितवनको भरतपुरबाट भक्तमान कार्कीले 3556 पठाएको एसएमएसमा लेखिएको छ, राजपाका सबै माग पूरा गर्न सक्ने देखिँदैन र निर्वाचन क्षेत्र बढाए पनि उनीहरू चुनावमा भाग लिन्छन् भन्ने पनि ग्यारेन्टी छैन, त्यसैले दोस्रो चुनाव सार्नु र रोक्नु हुँदैन।
अनि काठमाडौँ तराई द्रुत मार्ग शिलान्यास भएको खबरमा मोहन पलले ट्वीट गर्नुभएको छ, कामचलाउ प्रधानमन्त्रीले शिलान्यास गरेको बाटो पनि कामचलाउन होस्, मुङलिन नारायणगढ सड़क खण्ड जस्तो पक्का बनोस्।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र सुजाता खत्री। अब विदेशको खबर। भारतमा पहिलोपटक जिका भाइरसको संक्रमण भेटिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार गुजरातको अहमदाबादमा जिकाको संक्रमण भएको पुष्टि भएको हो। एक गर्भवतीमा जिकाको संक्रमण पाइएको छ। जिकाको संक्रमण अरूमा पनि फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। तर जिकाको संक्रमणबारे भारतले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। जिकाका कारण 30 देशका नवजात शिशुमा गम्भीर शारीरिक समस्या देखिएको पाइएको छ। गएको वर्ष विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय आपतकालको नै घोषणा गरेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। ललितपुरमा चलिरहेको 18 वर्ष मुनिको ललित मेमोरियल च्याम्पियनशीप फुटबलमा आज लुम्बिनी फुटबल क्लब र संकटा क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7 बाटोमा भएको खेलमा लुम्बिनी फुटबल क्लबले न्यूरो टीम एनआरटीलाई 2-0 हरायो। गत संस्करणको उपविजेता लुम्बिनीलाई जिताउन अजित थापा र अनुप गुरूङले गोल गरे। आजकै अर्को खेलमा संकटा क्लबले मोरङ फुटबल क्लबलाई पनि 2-0 नै हरायो। संकटालाई जिताउन दुवै गोल दिपेश आले मगरले गरेका थिए।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल आर्मी क्लब समूह बीको विजेता बनेको छ। यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल आर्मीले किर्तिपुरमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई 7 विकेटले हराएको हो। यसअघि नै सेमी फाइनलमा पुगेको पुलिस हारपछि पनि समूह उपविजेता बनेको छ। पुलिस विरूद्ध आजको खेलमा जितका लागि पाएको 110 रनको लक्ष्य आर्मीले 30 ओभर 4 बल खेल्दै 3 विकेट गुमाएर भेट्टायो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम संसदबाट पारित। चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर झण्डै 7% बढ्ने अनुमान।
प्रधान न्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव अब अघि नबढ्ने। प्रस्तावलाई रोक्न संसद सचिवालयमा प्रस्तावकको निवेदन।
तराई मधेस द्रुत मार्गको दोस्रो पल्ट शिलान्यास। सेनाले 1,12,00,000,000 रूपियाँको लागतमा द्रुत मार्ग बनाउने।
भारतमा पहिलो पटक जिका भाइरसको संक्रमण भेटियो। जिकाको संक्रमण अरूमा पनि फैलन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी।
र ललित स्मृति फुटबलमा लुम्बिनी र संकटा विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।